أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له وبذلك أمرت وأنا أول المسلمين. کہو بے شک میری نماز، میری قربانی، میرا جینا اور میرا مرنا اللہ رب العالمین کے لیے ہے، اس کا کوئی شریک نہیں، اور مجھے اسی بات کا حکم دیا گیا ہے، اور میں سب سے پہلے اس رب کے سامنے سر اطاعت جھکانے والا ہوں. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. سبحانک لا علم لنا الا ما علمتنا انک انت العلیم الحکیم. اللہم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه. اللہم صلی وسلم وبارک علی نبینا محمد. معزز اور محترم سامعین، آج کے درس قرآن کا موضوع ہے مناسک حج کی حکمتیں. اس عظیم الشان عبادت میں اللہ تبارک و تعالی نے بے شمار حکمتیں رکھی ہیں، ہم ان سب کا ادراک نہیں کر سکتے، لیکن کچھ چیزوں کی طرف میں اشارے کروں گا جن کے ذریعے سے ہم مناسک حج کی جو حکمتیں ہیں ان کے اوپر غور و فکر کر سکتے ہیں کہ اللہ تبارک و تعالی نے اتنی عظیم الشان عبادت جو مسلمانوں پر فرض کی ہے، اور پوری دنیا سے لاکھوں فرزندان توحید بیت اللہ میں جمع ہوتے ہیں اور مناسک حج ادا کرتے ہیں، ان کے ذریعے سے انسانی زندگیوں میں کتنا عظیم الشان انقلاب برپا ہو سکتا ہے. حج وہ عبادت ہے جس نے عبادات کے تمام طور طریقوں کو اور تمام عبادات کو اپنے اندر سمو لیا ہے، سمیٹ لیا ہے. نماز اور انفاق فی سبیل اللہ، روزہ اور ضبط نفس کی تربیت، تقوی اور خشیت الہی، صبر شکر اور حمد و ثنا، ذکر الہی اور دعا، گریہ و زاری، التجا اور مناجات، امر بالمعروف اور نہی عن المنکر، تلاوت قرآن کریم، ذکر و فکر، حتیٰ کہ خطبات اور فہم دین، اور ان سب سے بڑھ کر اللہ کی راہ میں ہجرت اور جہاد کی مشق، یہ عبادت کی وہ تمام اقسام ہیں جو حج کے اندر پائی جاتی ہیں. لیکن بدقسمتی دیکھیے کہ دیگر عبادات کی طرح حج جیسی عظیم الشان عبادت بھی آج بے اثر ہو کر رہ گئی ہے، اور نہ حاجیوں کی زندگیوں میں اس سے کوئی تبدیلی رونما ہوتی ہے، اور نہ ہی اتنی عظیم الشان عبادت سے امت کے اجتماعی وجود میں مقصد حیات کی تکمیل کے لیے کوئی تحریک پیدا ہو رہی ہے. اس المیہ کو علامہ اقبال رحمۃ اللہ علیہ یوں بیان کرتے ہیں، رگوں میں وہ لہو باقی نہیں ہے، رگوں میں وہ لہو باقی نہیں ہے، وہ دل وہ آرزو باقی نہیں ہے، نماز و روزہ و قربانی و حج، نماز و روزہ و قربانی و حج یہ سب باقی ہیں، تو باقی نہیں ہے. یعنی ان عبادات کے اندر سے روح نکل چکی ہے، وہ روح جس کے ذریعے سے بندے کو رب مل جاتا ہے. عبادات کا مقصود اور حاصل کیا ہے؟ ان کے ذریعے سے اللہ سے تعلق مضبوط ہو، اللہ کا قرب حاصل ہو، گناہوں کی بخشش ہو، درجات بلند ہوں، اللہ کی رضا اور اس کی خوشنودی کا بندہ مستحق بن جائے، اور آخرت میں اسے اللہ کی رضا اور اس کی جنت مل جائے. ان عبادات کے ذریعے سے بندے کی زندگی کے اندر ایک تغیر اور تبدیلی رونما ہوتی ہے، لیکن وہ تبھی ہوگا کہ عبادت کے مقصد کو سمجھا جائے اور اس کے حصول کی کوشش کی جائے. تو علامہ اقبال یہ کہتے ہیں کہ جو تمام عبادات کی غرض و غایت ہے کہ ان کے ذریعے سے اللہ مل جائے، تو وہ کہتے ہیں کہ یہ سب باقی ہیں. یعنی عبادات کے جتنے رسم و رواج ہیں، طور طریقے ہیں، وہ تو سارے باقی ہیں، لیکن تو باقی نہیں ہے. یعنی ان عبادات کے ذریعے سے ہمیں اللہ تبارک و تعالیٰ نہیں مل رہا ہے، خدا سے تعلق مضبوط نہیں ہو رہا ہے، اس کا خوف دلوں کے اندر پیدا نہیں ہو رہا ہے، اس کے سامنے جواب دہی کا احساس بیدار نہیں ہو رہا. تو انشاءاللہ آج کی اس گفتگو میں اس بات کی کوشش کی جائے گی کہ جو مناسک حج کا مقصد حقیقی ہے اور جو حکمتیں ان مناسک کے اندر پوشیدہ ہیں، उनके ऊपर कुछ गौर व फिक्र किया जाए। एक हदीस मुबारका है जो आज के दौर की जो सूरत हाल है इसकी बेहतरीन अकासी करती है। हज़रत अनस रज़ी अल्लाह तआला अन्हु इस हदीस के रावी हैं कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, एक वक्त ऐसा आएगा कि जब मालदार लोग हज करेंगे सैर व सियाहत के लिए, दरमियाना तबका के लोग हज करेंगे ख़रीदारी के लिए, उलमा और पेशवा हज करेंगे रियाकारी के लिए, नमूदो नुमाइश के लिए, शोहरत के लिए, और ग़रीब तबके के लोग हज करेंगे भीख मांगने के लिए। ये वो मनाज़र हैं जो आज हम अपनी आँखों से देख सकते हैं। अब्दुल्ला इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु का एक कौल मिलता है, आप फरमाते हैं, आहिस्ता आहिस्ता लोगों पे ऐसा वक्त और ऐसा ज़माना आएगा कि बैतुल्लाह की ज़ियारत करने वालों की तादाद बहुत बढ़ जाएगी और सफ़र करना लोगों के लिए बड़ा आसान हो जाएगा, सहूलतें में असर हो जाएंगी, रोज़ी में कशादगी हो जाएगी और ज़्यादा राह भी लोगों को मैसर होगा। वह हज के लिए आएंगे लेकिन महरूम के महरूम ही रह जाएंगे, जैसे आए थे वैसे ही वापस चले जाएंगे। हत्ता कि आप फरमाते हैं कि बाज़ लोग बदअमलियों में और ज़्यादा बढ़ जाएंगे। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। ये पेशनगोइयाँ 14 सदियाँ कबल जो की गई थी, आज इसके मनाजर हम अपनी आँखों से देख सकते हैं। हज की तैयारी के लिए कुछ काम ऐसे हैं जो उससे पहले करने चाहिए, कुछ हज के दौरान करने हैं और कुछ चीज़ें हैं जो हज के बाद करने की हैं। इख्तसार के साथ अर्ज़ करूँगा, पहले करने वाले काम ये हैं कि सबसे पहले हम अपनी नीयतों में खलूस पैदा करें। एक ही मकसद वहीद हो हज का कि अल्लाह की रज़ा और उसकी खुशनुदी हासिल करनी है। खलूस के साथ थोड़ा सा अमल भी बख्शिश और मगफरत का ज़रिया बन जाता है, लेकिन अगर खलूस ना हो तो बड़े बड़े आमाल राख का ढेर साबित होते हैं। दूसरी चीज़, हलाल माल को ज़ादा राह के तौर पर लिया जाए, यानी सफ़र हज पे हम जो माल खर्च करें उसके अंदर किसी शक को शुबे की कोई गुंजाइश ना हो, वो रिज़्क हलाल हो। वैसे भी आदमी को ज़िंदगी में रिज़्क हलाल कमाना हो और रिज़्क हलाल खाना चाहिए कि हलाल कमाए और खाए बगैर कोई इबादत अल्लाह ताला के यहाँ कबूल नहीं होती। तो इस अजीम शान इबादत का जब हम एहतमाम करें तो रिज़्क हलाल के ज़रिए से। तीसरी चीज़, वो ज़ाद राह जिसका अल्लाह ताला ने हुक्म दिया है उसका भी एहतमाम किया जाए। व तज़व्वदू फ़इन्ना खैर ज़ादी तक्वा, ज़ाद राह साथ ले लो और बेहतरीन ज़ाद राह तक्वा है। इस्लाम से पहले लोग जब हज के लिए बैतुल्ला की ज़ियारत के लिए निकलते थे तो वो ज़ाद राह साथ लेना अच्छा नहीं समझते थे। कहते हैं हम अल्लाह की राह में निकल रहे हैं तो अल्लाह पे तवक्कुल और भरोसा है, और फिर रास्ते में जाते हुए और वहाँ पहुँच कर भीख मांगते थे। इस्लाम ने इस बात का हुक्म दिया है कि जब तुम तैयारी हज करो तो ज़्यादा राह साथ लेकर निकलो, ताकि तुम भीख मांगने के बजाय अल्लाह की इबादत करो वहाँ जाकर। तो फरमाए वह तज़व्वदू, ज़्यादा राह भी साथ ले लो, लेकिन साथ ही ये बात इरशाद फरमा दी, फ़इन्न खैर ज़ादी तक्वा, बेहतरीन ज़्यादा राह तक्वा है। अगर एक आदमी तकवा के ज़्यादा राह के बगैर हज करने के लिए गया तो वो मनासक अदा करके तो वापस आ जाएगा, लेकिन वो मकसद उसे हासिल नहीं होगा जो इस अजीम शान इबादत के ज़रिए से हासिल होना चाहिए। तकवा खौफ खुदा, अल्लाह के सामने जवाबदेही के एहसास का नाम है, जिसकी बुनियाद पे आदमी गुनाहों से अपने आप को बचाता है और नेकी और भलाई और का उसके दिल के अंदर शौक और रगबत पैदा होती है। तो फरमाया कि बेहतरीन ज़्यादा राह तकवा है, इसे साथ लेकर निकलो। चौथी चीज़ ये कि जब हम हज का इरादा करें तो तौबा इस्तगफार कर लें, अल्लाह से अपने गुनाहों की बख्शिश तलब करें और सच्ची तौबा करते हुए इस अजीम शान इबादत का हम एहतमाम करें। पांचवी चीज़, अल्लाह की राह में आदमी हिजरत करता है जब वो हज के लिए निकलता है, तो हिजरत का असल और हकीकी मकसद क्या है? नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि असली माजर वो है जो गुनाह को छोड़कर इताअत की तरफ अज़म करता है, इरादा करता है। तो जब हम घरबार छोड़ें, अजीज़ व इकारब से जुदा हूँ, तो इस बात का भी अज़म और इरादा पुख्ता होना चाहिए कि मैंने खुदा की नाफरमानियों को छोड़ना है और अल्लाह की इताअत के रास्ते पर आइंदा हमेशा के लिए चलना है। और छठी और आखिरी चीज़ जिसका एहतमाम हम हज की तैयारी से पहले करें, वो है मनासिक हज का इल्म हासिल करना। बहुत सारे लोग हैं दूर दराज मुल्कों से सफ़र करके हज की अदायगी के लिए आते हैं, लेकिन उन्हें मनासिक हज की अदायगी का तरीका पता नहीं होता, उन्हें मालूम नहीं होता कि हमने क्या काम किस मौके पर किस तरीके से करना है, और अगर उसके ख़िलाफ़ हो गया तो क्या करना है। इसलिए ज़रूरत इस बात की है कि जितनी किसी की इस्तेआत है उसके मुताबिक वो हज के मनासक का ज़रूरी इल्म लाजमन हासिल करे और उसके बाद हज के लिए निकले। और इसके बाद हज के दौरान जो काम करने हैं वो क्या हैं कि मनासक हज की हिकमतों और मसलहतों को समझना, हकीकत हज जो रूह है हज को दिल और दिमाग के अंदर बसाना, जिनका जिक्र इंशाअल्लाह इस गुफ्तगू के दौरान आएगा, और हज के बाद रूह और कल्ब की जो सफाई और जो तज़किया नफ्स की दौलत इंसान को हासिल हुई है उसकी हमेशा के लिए हिफाजत करना। जैसे एक आदमी अगर हदीस में आता है कि हज करने के बाद गुनाहों से पाक हो जाता है, तो फिर उसे हमेशा के लिए इस बात का एहतमाम करना चाहिए कि अब वो गुनाहों की आलूदगियों से दोबारा अपने आप को रूह और कल्ब को फिर नापाक ना कर ले, बल्कि अब उस सफाई का हमेशा एहतमाम करता रहे जो तज़किया नफ्स उसने हज की इस अजीम शान इबादत के ज़रिए से हासिल किया है। फिर हज का अमल, जैसा आगे चल के आपके सामने ये बात खुलकर आएगी कि ये तो एक जिद्दोजहद है, ये 5-7 दिन मुसलसल एक सही है, एक कोशिश है अल्लाह की रजा के हुसूल के लिए, तो ये जो मश्क एक तरह की अल्लाह की राह में गोया के जिद्दोजहद और जहाद की कराई जाती है, इससे ये तरबियत हासिल करके जाना कि मैंने अल्लाह के दीन के गलबे के लिए सारी ज़िंदगी इसी तरीके से सही और जोहद करनी है। इसके बाद हम मनासिक हज का सिलसिलावार जायज़ा लेते हैं। सबसे पहली चीज़ है घरबार को छोड़ना, सफ़र हज। सफ़र मुख्तलिफ नौइयतों के होते हैं जिनसे हम वाकिफ़ हैं। कुछ सफ़र ऐसे हैं कि जो लोग सैर और सियाहत के लिए अपना मुल्क और इलाका छोड़ते हैं और बाहर निकलते हैं। कुछ सफ़र वो होता है जिसमें आदमी रोजी रोटी के लिए निकलता है, रिस्क की तलाश में निकलता है। कोई वो मुसाफर होता है जो इल्म के हुसूल के लिए निकलता है, इल्म ख्वा दुनियावी हो या दीनी हो। लेकिन हज का सफ़र अपनी नौइयत का एक मुनफरद सफ़र है। ये वो सफ़र है जिसमें इंसान की अपनी कोई ज़ाती गर्ज शामिल नहीं होती, कोई ज़ाती नफ़ा इंसान हासिल नहीं करना चाहता, इल्ला ये कि वह अल्लाह की रज़ा, उसकी खुशनूदी, उसकी मोहब्बत, उसकी इताअत, उसकी फरमाबरदारी के जज्बे से निकलता है ताकि वो एक फ़र्ज अदा कर सके, उसके ज़रिए से उसे अल्लाह का कुर्ब हासिल हो, अल्लाह से ताल्लुक बढ़ जाए। तो ये एक इस्लाही सफ़र है जिसके ज़रिए से आप देखते हैं कि एक हाजी जब हज के लिए तैयारी करता है वो अपने अजीज़ व अकारब, अपने रिश्तेदारों, अपने पड़ोसियों, अपने अहले खाना, दूसरे लोगों से मुलाकातें करता है और अपने दिल की भी सफाई करता है और उनसे भी गुजारिश करता है कि अगर मुझसे कोई ज़िंदगी में गलती कोताही हुई है तो मुझे माफ़ कर दीजिए। गोया कि अल्लाह के हुकूक के साथ साथ उसके दिल के अंदर हुकूकुल इबाद की भी जो है वो फिक्र पैदा हो गई है, लोगों से माफ़ियाँ मांग रहा है, किसी का हक जो है वो देना है तो उसकी अदायगी की कोशिश कर रहा है। तो ये सफ़र इंसान की इस्लाह का ज़रिया बन रहा है, दिलों के अंदर नरमी पैदा होती है, खल्क खुदा की मोहब्बत दिलों के अंदर पैदा होती है, पड़ोसियों, रिश्तेदारों, अजीज़ व अकारब के हुकूक की फ़िक्र इंसान के दिल के अंदर पैदा होती है। और अल्लाह की तौफीक से कुछ लोग ऐसे भी हैं कि इस सफ़र पर निकलते हुए ये सोचते हैं कि शायद ये मेरी ज़िंदगी का आखिरी सफ़र हो, और कितने लोग ऐसे हैं कि वाकई उनकी ज़िंदगी का आखिरी सफ़र बन जाता है, इसलिए वो सच्ची तौबा करके अल्लाह के रास्ते में निकलते हैं। तो ये सफ़र हज अपनी नौइयत का एक मुनफर्द सफ़र है जो इंसान की बहुत बड़ी इस्लाह का और उसकी तालीम और तरबियत का और उसके तज़किया नफ्स का ज़रिया बन जाता है। इसके बाद हाजी जब आगे बढ़ते हैं और वो मीकात पर पहुंचते हैं तो मीकात पर पहुंचकर वो एहराम बांधते हैं। एहराम के अंदर बेशुमार हिकमतें पोशीदा हैं। सबसे पहली बात तो ये है कि एक आदमी अपने इरादा और इख्तियार से अपनी ज़ेब व ज़ीनत वाले लिबास को उतार कर रख देता है और एक सादा सा लिबास, दो चादरें एक तैबंद के तौर पर बांध लेता है और दूसरी ऊपर ओढ़ लेता है, अल्लाह तबारक व तआला के घर की ज़ियारत के लिए जा रहा है। सादगी का दर्स देता है ये एहराम। इसका मतलब यह है कि हमारी ज़िंदगियों में बहुत ज़्यादा तकल्लुफात नहीं होने चाहिए, सादा ज़िंदगी बसर करनी चाहिए। نبی کریم صلی اللہ علیہ وسلم اور صحابہ کی زندگیاں بڑی سادہ زندگیاں تھیں. اور پھر آپ دیکھیں کہ آدمی اگر اس دنیا میں کسی بڑے آدمی سے ملاقات کے لیے جا رہا ہو تو اپنے پاس موجود سب سے بہترین لباس زیب تن کرتا ہے, اور یہاں احکم الحاکمین کی بارگاہ میں وہ جا رہا ہے اور سب سے سادہ لباس پہن کر جا رہا ہے. تو زندگی کو تصنع اور بناوٹ اور ان مصنوعی چیزوں سے آزاد کر لینا چاہیے تو بہت ساری مصیبتوں سے نجات مل سکتی ہے اگر انسان اپنی زندگی کو سادہ سا بنا لے. پھر آپ دیکھیں کہ اس کو احرام کو کفن سے بڑی مشابہت ہے. آدمی جب اپنے لباس اتارتا ہے اور احرام پہن لیتا ہے تو اسے اس بات کا تصور کرنا چاہیے کہ آج میں اپنے ارادہ اور اختیار سے یہ زیب و زینت والا لباس اتار کر رکھ رہا ہوں, لیکن میری زندگی کے آخری سانس کے بعد یہی میرا جسم ہوگا, اس کے اوپر جو زیب و زینت والا لباس ہوگا اس کو اتارنے کا اختیار بھی میرے پاس نہیں ہوگا, اور میں بغیر قوت اور طاقت کے کہیں پڑا ہوں گا, کوئی میرا یہ لباس اتارے گا اور اس کے بعد مجھے کفن پہنائے گا. یہی سفید لباس, دو چادریں آخری سفر کے لیے ایک شخص کو پہنائی جاتی ہیں اور اس کے بعد اللہ تبارک و تعالیٰ کے حوالے کر دیا جاتا ہے. تو یہ احرام باندھتے وقت آدمی کا تصور اس طرف ضرور جانا چاہیے کہ نہیں, ایک دن میں نے اس دنیا کو چھوڑنا ہے, یہ دنیا عارضی ہے, یہ فانی ہے. پھر آپ دیکھیں کہ جب آپ آگے بڑھیں گے, حرم میں پہنچیں گے, وہاں جا کے آپ دیکھیں گے پوری دنیا سے آنے والے مسلمان ایک ہی لباس کے اندر ملبوس ہیں, ایک ہی گھر کے گرد جو ہے وہ چکر کاٹ رہے ہیں, بیت اللہ کا طواف کر رہے ہیں. ان میں امیر بھی ہیں, غریب بھی ہیں, ان میں بادشاہ بھی ہیں, ان میں کسان اور مزدور بھی ہیں, ان میں دنیا کے بعض ملکوں کے صدر اور وزیر اعظم بھی ہیں, پارلیمنٹ کے ممبران بھی ہیں, لیکن سب ایک ہی لباس کے اندر. اس حج کی عبادت نے مسلمانوں کے اندر سے اونچ نیچ کے ہر طرح کے امتیازات اور تعصبات کا خاتمہ کر کے رکھ دیا, اور اس کا اعتراف غیر مسلموں نے بھی کیا. جارج برنارڈ شاہ کے بارے میں آتا ہے کہ جب اس نے مسلمانوں کی یہ کیفیت دیکھی تو اس نے کہا کہ انسانیت جن طبقات کے اندر تقسیم ہے اس کا اگر کوئی حل ہے تو وہ اس عبادت کے ذریعے سے ہوتا ہے. سبحان اللہ, کہ بندہ ہو صاحب و محتاج و غنی ایک ہوئے, بندہ ہو صاحب و محتاج و غنی ایک ہوئے, تیری سرکار میں پہنچے تو سب ہی ایک ہوئے. اس سے مسلمانوں کے درمیان اتفاق, اتحاد اور یکجہتی کا سبق ملتا ہے. کتنی بڑی حکمت اللہ تبارک و تعالیٰ نے اس حج کے اندر رکھ دی کہ پوری دنیا سے آنے والے مسلمان, اس میں کالے بھی ہیں, اس میں گورے بھی ہیں, اس میں گندمی رنگ کے بھی ہیں, اس میں ان کے نقش و نگار الگ ہیں, ان کی زبان ایک دوسرے سے نہیں ملتی, وہ ایک دوسرے کی بات نہیں سمجھتے, لیکن ایک لباس کے اندر ملبوس یوں لگتا ہے کہ ایک بادشاہ کی فوج ہے, اور حقیقت بھی یہی ہے, سب اللہ کے سپاہی ہیں اس کے دربار میں حاضر ہوئے. لیکن بدقسمتی یہ ہے کہ سب کے باوجود نو امت مسلمہ کے اندر اتفاق, اتحاد, یکجہتی پیدا ہو رہی ہے, نہ ہماری صفوں کے اندر اتفاق پیدا ہو رہا ہے, بلکہ ساری دنیا کے مسلمان تو دور کی بات, ایک ملک سے آنے والے جو حاجی واپس لوٹتے ہیں تو ان کی صفوں کے اندر بھی انتشار ہے اور اختلاف ہے. تو حج کی روح جو ہے اس کو ہم اپنے اندر جذب نہیں کر پا رہے, ورنہ یہ عظیم الشان عالمگیر اجتماع, لوگ چھوٹی چھوٹی کانفرنسیں بلاتے ہیں, اس کے لیے ٹی وی کے اوپر کتنے لاکھوں کروڑوں روپوں کے اشتہارات دیتے ہیں, اخبارات کے اندر ایڈورٹائز ہوتی ہے, اور اس کے بعد بھی بعض کانفرنسیں جو ان کے اہداف ہوتے ہیں وہ بھی حاصل نہیں کر سکتے, ناکام ہو جاتی ہیں. لیکن یہاں بغیر کسی اطلاع کے وہ ایک اعلان جو سیدنا ابراہیم علیہ الصلوۃ والسلام نے کر دیا تھا وہ پوری دنیا کے انسانوں تک پہنچ گیا, قیامت تک پہنچانے کا انتظامات اللہ تعالیٰ نے کر دیے, اور پوری دنیا سے مسلمان لاکھوں کی تعداد میں ہر سال بیت اللہ میں اکٹھے ہو کر فریضہ حج ادا کرتے ہیں. تو یہ امت کی صفوں میں اتفاق, اتحاد اور یکجہتی پیدا کرنے کا کتنا زبردست انتظام ہے, بندوبست ہے جو اللہ تبارک و تعالیٰ نے کر دیا ہے, لیکن ہم سے کوئی سبق نہیں لے رہے. دعا کیجئے کہ اللہ تعالیٰ اس عظیم الشان اجتماع کے ذریعے سے مسلمانوں کی صفوں میں اتفاق, اتحاد اور یکجہتی پیدا کر دے. اس کے بعد آگے بڑھتے ہیں, تلبیہ پڑھی جاتی ہے, احرام باندھا, حج کی نیت کی, اور اس کے ساتھ ہی تلبیہ کا ورد شروع ہو جاتا ہے. یہ ہر حاجی کا وہ وظیفہ ہے उसका वो विर्द है, वो जिक्र है जो उसे हर वक्त अब जारी रखना है। यहां से इसका आगाज हो जाता है एहराम बांधने के साथ ही, और 10 ज़िलहज्जा जमरतुल उकबा पे रमी तक ये विर्द जारी रहता है, जिसके कलमात बड़े अजीमुशान हैं, बड़े मानी हेज हैं, जिनके अंदर अल्लाह तबारक व तआला के जलाल और जमाल का जिक्र भी है और उसकी अजीमुशान तौहीद का जिक्र भी है। लब्बैक अल्लाहुम्मा लब्बैक, हाजिर हूं ऐ अल्लाह मैं हाजिर हूं, लब्बैक ला शरीक लक लब्बैक मैं हाजिर हूं, तेरा कोई शरीक नहीं, तेरी जात व सफात में, तेरे हुकूक व इख्तियारात में कोई दूसरा शरीक नहीं। इन्नल हम्द व नेमत लक वल मुल्क, हम्द तेरे लिए है, तमाम किस्म की नियामतों का तू ही मालिक है, वो नियामतें देने वाला तू ही है, और बादशाही भी तेरे लिए है, उस बादशाही में तेरे साथ कोई शरीक नहीं, तू ही बादशाह हकीकी है। ये वो तलबिया है जो हम पढ़ते हैं, इसके कलमात के ऊपर गौर कीजिए, अल्लाह तेरा कोई शरीक नहीं। तो उसके बाद आदमी को अपनी पूरी जिंदगी में इस बात का जायजा लेना चाहिए कि कहीं अकीदे के अंदर, कहीं अमल के अंदर शिर्क के कोई जरासीम तो नहीं पाए जाते, वरना इस विर्द का क्या मकसद रह जाएगा अगर आदमी अमली जिंदगी में अल्लाह ताला के साथ किसी को शरीक ठहराता हो। तौहीद का इल्म हासिल करना और शिर्क के बारे में यह जानना, यह शऊर और इदराक हासिल करना कि तौहीद की हुदूद कहां तक है और कहां से शिर्क का आगाज होता है, ताकि आदमी उससे बच सके। और एक तो वो शिर्क है जिससे हम लोग वाकिफ हैं, बुतों को पूजा करना, गैरुल्लाह की परस्तिश करना, गैरुल्लाह के नाम पे जानवर ज़बह करना, ये शिर्क है। लेकिन दौलत की देवी की पूजा करना ये बदतरीन शिर्क है, जैसा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ताइस अब्दुद्दीनार व अब्दुद्दिरहम, एक आदमी का मतलूब और मकसूद सिर्फ और सिर्फ पैसा कमाना बन गया है, हलाल और हराम की कोई तमीज़ नहीं है, तो वो देवी है जिसकी वो परस्तिश कर रहा है, पूजा कर रहा है, जिसके लिए हुज़ूर ने इरशाद फरमाया कि दिरहम और दीनार का बंदा तबाह और बर्बाद हो गया, हलाक हो गया। फिर नफसानी ख्वाहिशात, वो सबसे बड़ा बुत है जिसकी पूजा दुनिया के अंदर की जाती है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इससे बड़ा कोई बुत नहीं है दुनिया के अंदर जिसकी इंसान ने परस्तिश की हो, ख्वाहिशात नफ्स। इसलिए कुरान कहता है, अराय तमानित तखदा इलाहु हवा, ऐ नबी क्या तूने उस शख्स को देखा जिसने अपनी ख्वाहिश को इलाह बनाया हुआ है। भाई कोई इंसान इस बात का ऐलान नहीं करता, काफिर और मुशरिक भी, कि मैंने ख्वाहिश को इलाह बनाया हुआ है। लेकिन एक आदमी अपनी ख्वाहिशात को पूरा करने के लिए सुबह से शाम तक दौड़ रहा है बगैर हलाल और हराम की तमीज किए बगैर, तो इसका मतलब यह है कि उसने अमलन इलाह अपनी ख्वाहिशात को बनाया हुआ है। अरे तमन इत्तहदा इलाहु हवा, ऐ नबी क्या तूने उस शख्स को देखा जो ख्वाहिशात नफ्स की पूजा कर रहा है, इबादत कर रहा है, उसने इलाह बनाया हुआ है अपनी ख्वाहिशात को। तो शिर्क की बेशुमार अकसाम है। फिर यह कि हम इस तलबिया के अंदर इस बात का ऐलान और एतराफ करते हैं कि वल मुल्क ला शरीक लक, ऐ अल्लाह तेरी बादशाहत के अंदर कोई दूसरा शरीक नहीं। मुल्क अल्लाह तबारक व तआला के लिए है, क्या मतलब है इसका, यानी बादशाह हकीकी सिर्फ अल्लाह है, और वला युशरिकु फी हुक्म ही अहदा, उसकी हाकमियत में कोई दूसरा शरीक नहीं, हाकिम हकीकी सिर्फ अल्लाह तबारक व तआला है। इनिल हुक्म इल्ला लिल्लाह, क्या हुक्म का इख्तियार अल्लाह के अलावा किसी और के पास भी हो सकता है? नहीं। अला लहुल खल्क वल अम्र, मखलूक किसकी है? अल्लाह की है। तो अमर का, हुक्म का, हाकमियत का इख्तियार किसके पास है? सिर्फ अल्लाह के पास है। तो इस तलबिया का अगर 5-7 दिन मसलसल दुनिया के लाखों मुसलमान विर्द कर रहे हैं कि अल्लाह के सिवा किसी और का हुक्म नहीं है, अल्लाह के सिवा कोई और हाकिम हकीकी नहीं है, तो जब वो यहां से वापस लौटें अपने मुल्क और अपने वतन जाएं, तो अब वहां जाकर उन्हें इस बात का जायजा लेना चाहिए कि जिस मुल्क में मैं जिंदगी बसर कर रहा हूं और रह रहा हूं, क्या वाकई वहां अमलन खुदा की हाकमियत कायम है? क्या वहां अमलन खुदा का कानून नाफिज और जारी है? क्या वहां अल्लाह तबारक व तआला के अमर की इताअत हो रही है? क्या वहां हुदूदुल्लाह और ताजीरात अमलन नाफिज हैं? अगर नहीं है तो इस बात का विर्द करना एक पूरा हफ्ता तकरीबन कि वल मुल्क ला शरीक लक, بادشاہی اور حاکمیت تیرے لیے ہے، اس کے اندر کوئی دوسرا شریک نہیں، پھر اس کے کیا معنی باقی رہ جائے؟ اس کا مطلب یہ ہے کہ وہاں سے ہم یہ عہد کر کے واپس جائیں کہ انشاءاللہ اب اللہ تعالیٰ کی حقیقی حاکمیت اور اس کے قانون کے نفاذ کے لیے میں اسی طرح سے دوڑتا رہوں گا اور لبیک کہتا رہوں گا کہ خدا کا دین جہاں مجھے پکارے گا، اس کی جہاں ضرورت ہوگی الہی کلمۃ اللہ کے لیے، میں وہاں لبیک کہتا ہوا حاضر ہو جاؤں گا۔ اس لیے ایک حاجی پورے حج کے دوران، مناسک حج کے دوران لبیک اللہم لبیک، اے اللہ تو نے مجھے بلایا، میں تیرے گھر میں حاضر ہو گیا، صحیح کے لیے بلایا لبیک میں حاضر ہو گیا، تو نے عرفات میں بلایا لبیک میں حاضر ہو گیا، تو نے رمی جمرات کے لیے بلایا لبیک میں حاضر ہوں، تو نے قربانی کے لیے بلایا میں نے جانور کے گلے پہ چھری چلا دی لبیک میں حاضر ہوں۔ یہ سارے مناسک حج ادا کرنے کے بعد آدمی اگر واپس لوٹے اور اللہ کی حاکمیت کے لیے عملاً اس کے قائم کرنے کے لیے کوئی جد و جہد نہ کرے تو اس نے لبیک کا جو تلبیہ پڑا ہے یہ ایک ورد تو ہو گیا، ذکر تو ہو گیا، لیکن اس کی حقیقت اس کے دل و دماغ کے اندر اتری ہی نہیں۔ اس کے بعد حاجی آگے بڑھتے ہیں، بیت اللہ کا طواف کرتے ہیں، اللہ تبارک و تعالیٰ اس سے بالکل پاک ہے کہ وہ کسی مقام پہ مقیم ہو لیکن اس نے علامت کے طور پر خانہ کعبہ کو اپنا گھر قرار دیا، اور یہ دنیا بھر کے مسلمانوں کی خوش نصیبی اور خوش قسمتی ہے کہ وہ وہاں پہنچ کر اللہ کے گھر کی زیارت کرتے ہیں، اور وہاں وہ اجر اسود بھی ہے جس کو بعض روایات میں اللہ تبارک و تعالیٰ کا دایاں ہاتھ کہا گیا ہے، اور یہ جنت سے آیا ہوا وہ پتھر ہے، اللہ کے دایاں ہاتھ سے اس کو تشبیہ دی گئی ہے۔ جب ایک آدمی اس کو بوسہ دیتا ہے یا استلام کرتا ہے، اس کو مس کرتا ہے یا اس کی طرف ہاتھ اٹھا کر اشارہ کرتا ہے، اس کا مطلب یہ ہے کہ وہ کسی عہد کی تجدید کر رہا ہے اپنے دائیں ہاتھ سے۔ وہ عہد کیا ہے؟ وہ عہد جو اللہ تبارک و تعالیٰ نے بندو سے لیا ہوا ہے کہ الست بربکم، کیا میں تمہارا رب نہیں ہوں؟ بندو نے یہ جواب دیا تھا قالوا بلا شہیدنا، ہم اس بات کی گواہی دیتے ہیں کہ ہاں تو ہمارا رب ہے۔ اس عہد کی تجدید ہو رہی ہے وہاں پہنچ کر کہ ساری زندگی اللہ تبارک و تعالیٰ کے سوا کسی اور کو رب نہیں بناؤں گا۔ اب اس کے گرد کے گرد دیوانہ وار چکر کاٹتا ہے آدمی، سات چکر لگاتا ہے، اس کا طواف مکمل ہوتا ہے۔ یہ طواف آپ دیکھیں بالکل ایسے ہی ہے جیسے پروانے شمع کے گرد گھومتے ہیں۔ اسی طریقے سے مسلمان اللہ کی محبت، اس کے شوق، اس سے ملاقات، آنسو بہاتے ہوئے بیت اللہ کا طواف کر رہے ہیں۔ جیسا میں نے آپ سے عرض کیا پوری دنیا کے مسلمان ایک ہی گھر کے گرد گھوم رہے ہیں، اور یہ اس بات کا ثبوت ہے، اس کے اندر یہ حکمت پوشیدہ ہے کہ مسلمان کا مرکز اور محور ایک ہے اور اسے ساری زندگی اسی مرکز و محور کے گرد گھومنا چاہیے، اور وہ ہے اللہ کی ذات۔ مسلمان کا دل کہاں اٹکا رہنا چاہیے؟ اللہ رب العالمین کے ساتھ، اس کی محبت، اس کا تعلق اللہ کی ذات کے ساتھ جڑا رہنا چاہیے، اور یہ تعلق دنیا کے تمام تعلقات سے زیادہ مضبوط ہونا چاہیے، اس کے اوپر کبھی آنچ نہیں آنی چاہیے۔ اور مسلمان ہوتا ہی یک رخا ہے، پوری دنیا سے مسلمان جب نماز ادا کرتے ہیں روزانہ پانچ وقت تو ان کا رخ ایک ہی بیت اللہ شریف کی طرف ہوتا ہے، اور آج وہ اسی گھر کے ارد گرد چکر لگا رہے ہیں۔ یہ بالکل ایسے ہی ہے جیسے وہ سورج مکھی کا پھول ہوتا ہے، جب سورج نکلتا ہے تو اس کی طرف اس کا رخ ہوتا ہے، جوں جوں سورج آگے کی طرف بڑھتا ہے تو اس کا رخ اسی سورج کی طرف ہوتا جاتا ہے۔ اس کا مطلب یہ ہے کہ مسلمان کا رخ خواہ اس کے اوپر جیسے بھی حالات آئیں، سختیاں، مصیبتیں، تکلیفیں، آزمائشیں، نقصان، بہت بڑے بڑے فائدے، جس طرح کے بھی گرم سرد حالات ہوں، مسلمان کا تعلق اپنے رب سے جڑا رہنا چاہیے۔ یہ وہ درس ہے جو اسے بیت اللہ کے طواف سے حاصل ہوتا ہے، اور مسلمان کے اوپر ساری زندگی ایک ہی رنگ کا غلبہ رہنا چاہیے۔ وہ رنگ کیا ہے؟ صبغت اللہ، جس کو قرآن میں اللہ نے اپنا رنگ قرار دیا ہے، صبغت اللہ، ومن احسن من اللہ صبغہ۔ اس کے علاوہ کسی اور رنگ کو آدمی اختیار کیوں کرے؟ اس سے بہتر رنگ تو ہے ہی کوئی نہیں دنیا کے اندر۔ اللہ کے رنگ سے مراد کیا ہے؟ وہ جو آیت کریمہ میں نے آپ کے سامنے تلاوت کی ہے وہ بھی تو اسی کی منظر کشی کر رہی ہے۔ قل، اعلان کر دیجئے سب سے پہلے تو یہ اعلان محمد رسول اللہ صلی اللہ علیہ وسلم کی زبان مبارک سے کروایا گیا، کل آپ کہہ دیجئے، اور اس کے بعد قیامت تک آنے والا ہر مسلمان اس کو یہ حکم دیا گیا کہ کل تم کہو، کیا کہو؟ ان صلاتی و نسکی، میری نماز اور میری قربانی. نماز اور قربانی کے اندر تمام جسمانی اور تمام مالی عبادات آ جاتی ہیں. اور اس کے بعد تو اللہ تبارک و تعالی نے دوسرے دو کلمات کے ساتھ ساری زندگی کے اوپر جس چیز کو حاوی کر دیا، فرمایا ان صلاتی و نسکی و محیائی و مماتی، میری ساری زندگی، میرا جینا اور میرا مرنا للہ رب العالمین، اس مالک حقیقی کے لیے ہے جو پروردگار ہے تمام جہانوں کا. تو اس کا مطلب یہ ہے کہ آدمی کے اوپر اسی رب کا رنگ غالب رہنا چاہیے، اس کے عقائد میں، اس کے معاملات میں، اس کے سیرت میں، اس کے کردار میں، اس کے اخلاق میں، اس کی پوری زندگی میں جس رنگ کا غلبہ ہونا چاہیے وہ اللہ کی بندگی اور غلامی کا رنگ اور محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی اطاعت کا رنگ. تو یہ وہ چیز ہے جو انسان طواف سے درس حاصل کر سکتا ہے. اس کا طواف کے بعد حاجی حضرات سعی کی طرف بڑھتے ہیں. صفا اور مروہ کے درمیان سعی، کیا چیز ہے یہ سعی؟ سعی کے لفظی اور لغوی معنی ہیں کوشش، جدوجہد، یعنی کسی کام کے لیے اپنے آپ کو تھکا دینا، محنت کرنا، کوشش کرنا. یہ کس چیز کی یادگار ہے یہ سعی؟ سیدنا ابراہیم علیہ السلام نے جب اپنے معصوم بچے اسماعیل علیہ السلام کو اپنی ماں کے ساتھ اس مقام پہ بیابان جنگل میں چھوڑا کچھ کھجوریں اور پانی دے کر، اور ان کو چھوڑ کر جب جانے لگے تو آپ کی اہلیہ محترمہ ہاجرہ رضی اللہ تعالی عنہا نے پوچھا کہ ہمیں کس کے حوالے کر کے جا رہے ہیں؟ ابراہیم علیہ السلام خاموش رہتے ہیں. جب وہ بار بار اصرار کرتی ہیں اور پھر کہتی ہیں کہ کیا اللہ نے آپ کو ایسا کرنے کا حکم دیا ہے، تو ابراہیم علیہ السلام کہتے ہیں کہ ہاں اللہ نے مجھے اس بات کا حکم دیا ہے کہ میں تمہیں یہاں چھوڑ کر چلا جاؤں. ایک بیابان جنگل ہے، زندگی کے وہاں کوئی وسائل نہیں تھے، کوئی پانی کا چشمہ نہیں تھا، کوئی آبادی نہیں تھی، کوئی کھانے پینے کی چیزیں میں اثر نہیں تھی، کوئی مادی سہارا نہیں تھا، انسانوں کی کوئی آبادی نہیں تھی. لیکن پیغمبر نے جب اپنی زبان مبارک سے یہ الفاظ ادا کیے کہ ہاں اللہ کے حکم سے میں ایسا کر رہا ہوں، تو اس اللہ کی بندی نے یہ کہا اذا لا یضیعنا، اگر ایسا ہے تو وہ رب ہمیں کبھی ضائع نہیں کرے گا. یہ ہے اللہ کی ذات پہ توکل اور بھروسہ. یہ توکل اور بھروسہ جب دل کے اندر پیدا ہو جائے تو پھر درندے، شیر، جانور، چور، ڈاکو، کوئی چیز نقصان نہیں پہنچا سکتی، اور اسماعیل علیہ السلام اور ان کی والدہ کو کسی چیز نے نقصان نہیں پہنچایا، بلکہ دنیا میں پھر ان کا نام قیامت تک اللہ تبارک و تعالیٰ نے روشن کر دیا. لیکن یہ کب ہو سکتا ہے؟ جب خدا کی ذات پہ یقین کامل اور اسی پہ توکل اور بھروسہ ہو. اس کے بعد اسماعیل علیہ السلام جب پیاس کی وجہ سے ایڑیاں رگڑنے لگے، پانی ختم ہو گیا، تو ان کی ماں پانی کی تلاش میں صفا سے مروہ کی طرف نکلتی ہیں. درمیان میں جو نشیبی جگہ ہے جہاں پہ ہم دوڑ کر گزرتے ہیں، وہاں جب نیچے چلی جاتی تھی تو بیٹا نظر نہیں آتا تھا، تو وہاں سے دوڑ کر گزرتی تھی تاکہ مروہ کی طرف اونچی جگہ پہ جا کر پھر پیچھے بیٹے کی طرف بھی دیکھیں اور پانی بھی تلاش کریں. خدا کی رحمت کو جوش آیا، وہاں سے پانی کا وہ چشمہ ابل پڑا کہ جو قیامت تک آنے والے لاکھوں کروڑوں انسانوں کو سیراب بھی کرتا ہے اور ان کی خوراک کی ضرورت بھی پوری کرتا ہے اور بے شمار بیماریوں سے شفا کا ذریعہ بھی ہے. سبحان اللہ، یہ اس خلوص کے نتیجے میں اللہ تبارک و تعالیٰ نے وہاں سے ایسا پانی کا چشمہ جاری کر دیا. میرے بھائیو، ان مقامات سے گزرتے ہوئے ہمیں محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے نقش پا کی یاد بھی تو آنی چاہیے نا. صحابہ کرام بھی ان مقامات سے گزرتے تھے. یہی وہ مقامات ہیں جہاں اسی ایمان اور یقین کے ذریعے سے محمد رسول اللہ صلی اللہ علیہ وسلم نے اسی سنگلاخ زمین میں دعوت کا آغاز کیا تھا. وہ لوگ جو وحشی تھے، جو قاتل تھے، جو زانی تھے، جو شرابی تھے، جو بتوں کی پوجا کرتے تھے، جو قتل و غارت گری کرتے تھے، جو زندہ بچیوں کو درگور کر دیتے تھے، اس اخلاص اور ایمان و یقین کے ساتھ محمد رسول اللہ صلی اللہ علیہ وسلم نے اسی کوہ صفا پہ کھڑے ہو کر جب یہ آواز لگائی کہ لوگوں، میں اللہ کا نمائندہ ہوں، تمہیں خدا کی بندگی اور غلامی کی دعوت دیتا ہوں، تو اس دعوت کے اندر اللہ تبارک و تعالیٰ نے وہ طاقت پیدا کر دی کہ وہ سنگ دل لوگ ان کے دلوں کے اندر ایمان داخل ہو گیا اور وہاں سے دعوت و توحید کے ایسے چشمے پھوٹے کہ جنہوں نے پوری دنیا کو سیراب کر دیا۔ آج حالات بڑے نامساعد ہیں، لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے جن حالات میں کام کیا، ویسے نامساعد حالات تو آج نہیں ہیں، آج تو دنیا میں کروڑوں اربوں کی تعداد میں مسلمان موجود ہیں، لیکن ایمان و یقین کی کمی ہے۔ ضرورت اس بات کی ہے کہ حضرت ہاجرہ رضی اللہ تعالی عنہا جیسا یقین اور محمد مصطفیٰ صلی اللہ علیہ وسلم جیسا ایمان اور یقین اور وہ جذبہ پیدا کر کے دنیا کے اندر دعوت اور توحید کے غلبے کے لیے جدوجہد کی جائے۔ صحیح کا یہ مقصد ہے، اور بھی صحیح کے اندر بے شمار حکمتیں پوشیدہ ہیں۔ اس کے بعد حاجی میدان عرفات میں وقوف کرتے ہیں، اور یہ حج میں سب سے اہم دن ہے وقوف عرفہ، اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا الحج و عرفہ، حج تو عرفہ کے وقوف ہی کا نام ہے، اور افضل الایام یوم عرفہ، یہ سال بھر کے تمام دنوں میں سب سے افضل دن ہے، عظیم الشان دن ہے، سب سے زیادہ خیر و برکت والا دن ہے، سب سے زیادہ بندوں کو اللہ تبارک و تعالیٰ اس دن جہنم کی آگ سے آزاد کرتا ہے، شیطان اس دن سب سے زیادہ ذلیل ہوتا ہے۔ آج میدان عرفات میں اللہ کے بندے لاکھوں کی تعداد میں اکٹھے ہو رہے ہیں، اس کو عرفات کہا جاتا ہے۔ عرفہ کے معنی کیا ہے؟ معرفت کا لفظ اسی سے نکلا ہے، اور ہم لوگ معرفت کے نام سے بہت اچھی طرح واقف ہیں۔ معرفت کے معنی پہچان کے ہوتے ہیں، عرفہ کے معنی پہچاننا، یوم عرفہ پہچاننے کا دن۔ یہاں کس چیز کو پہچاننا ہے؟ بہت ساری چیزیں ہیں جن کو یہاں پہنچ کر پہچاننا ہے، علماء نے بہت ساری چیزوں کی طرف توجہ دلائی ہے۔ ایک روایت سے یہ بھی پتہ چلتا ہے کہ یہی وہ مقام ہے جہاں اللہ تبارک و تعالی نے وہ عہد لیا تھا جس کو قرآن میں عہد الست کہا جاتا ہے، تمام انسانوں کی ذریت کو آدم کی پشت سے نکال کر اللہ تبارک و تعالی نے ان سے ایک سوال کیا تھا، الست بربکم، کیا میں تمہارا رب نہیں ہوں؟ تو انہوں نے اس بات کا جواب یہ دیا تھا کہ قالوا بلا شاہدنا، ہم اس بات کی گواہی دیتے ہیں کہ تو ہی ہمارا رب ہے۔ تو یہاں پہنچ کر اپنے اس عہد کو پہچاننا ہے کہ میں نے اللہ تبارک و تعالی سے اس بات کا عہد کیا ہوا ہے کہ اس کے سوا کسی اور کو رب نہیں بناؤں گا، اور یہی وہ مقام ہے جہاں بعض روایات کی روح سے اللہ تبارک و تعالی نے آدم علیہ السلام کو اپنا خلیفہ اور نائب بنا کر اتارا تھا جبل رحمت کے اوپر۔ وہاں پہنچ کر ہم اس بات کی تجدید کرتے ہیں کہ آدم علیہ السلام کو جو پیغام اللہ تعالیٰ نے نیچے اتار کر دیا تھا کہ فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى فَمَنِ اتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشْقَى، اے آدم میں تمہاری اور تمہاری اولاد کے لیے آسمانوں سے ہدایت بھیجتا رہوں گا، جو اس ہدایت کی پیروی کرے گا نہ کبھی گمراہ ہوگا نہ کبھی بدبخت ہوگا۔ اس بات کو پہچاننا ہے کہ یہاں ہمارے جد امجد تمام انسانوں کے باپ آدم علیہ السلام کو اللہ تعالیٰ نے یہ پیغام دیا تھا، اور اسی پیغام کی تکمیل اسی مقام پہ اللہ تبارک و تعالیٰ نے اس وحی کے ذریعے سے کی، الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا۔ یہ آیت مبارکہ قرآن کریم کے اندر نازل ہوتی ہے حجۃ الوداع کے موقع پر، کسی یہودی نے حضرت عمر رضی اللہ تعالیٰ عنہ سے یہ کہا کہ اگر ایسی کوئی آیت ہمارے پر نازل ہوتی تو ہم اس دن کو عید کا دن بناتے، خوشی کا دن بناتے۔ سیدنا عمر رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ ہاں مجھے بہت اچھی طرح معلوم ہے کہ یہ کون سا دن تھا، یوم عرفہ کا دن تھا، جمعہ کا دن تھا۔ ان کے کہنے کا مقصد یہ تھا کہ تم ایک عید کی باتیں کرتے ہو، ہمارے لیے تو کئی عیدیں تھیں اس دن، خدا کے دین کی تکمیل کی خوشی، جمعہ کے دن کی خوشی، عرفات کے میدان میں اس کی فضیلت حاصل کرنے کی خوشی، اور پھر اس خوشی میں دوسرے دن مسلمانوں کو اللہ نے عید الاضحیٰ منانے کا حکم دیا، تو ہمارے لیے تو کئی عیدیں تھیں، تو یہ ہمارے لیے بڑی خوشی کا دن تھا۔ یہ اللہ تعالیٰ نے اس دین کی تکمیل کا اعلان فرمایا جس کا آغاز سیدنا آدم علیہ السلام سے ہوا تھا، اور جس نبوت اور رسالت کا آغاز آدم علیہ السلام سے ہوا تھا، اس نبوت اور رسالت کی تکمیل بھی محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے سے ہو رہی ہے، اور وہ دین بھی مکمل ہو رہا ہے۔ یہی وجہ ہے کہ اس موقع پہ محمد رسول اللہ صلی اللہ علیہ وسلم اس عظیم الشان جمع غفیر سے जिसको खैर उम्मत कहा गया, और इस खैर उम्मत का जो कयामत तक आने वाले इंसानों की हिदायत और रहनमाई के लिए उठाई और खड़ी की गई है, उसका बेहतरीन ग्रोह वो नफूस कुद्दसिया जिनको सहाबाए कराम कहा जाता है रिजवानुल्लाह अलैहिम अजमाइन, वो सारे के सारे आपके सामने मौजूद हैं। और उनसे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम एक बात की गवाही ले रहे हैं, वही बात जिसकी गवाही अल्लाह ने बंदू से ली थी। नबी सल्लल्लाहु अलैहि वसल्लम किस तरीके से उनसे गवाही ले रहे हैं, अला हल बल्लगतो, ए लोगों क्या मैंने वो दीन जो मुझ पर मुकम्मल हो चुका है वो कामिल और मुकम्मल दीन तुम लोगों तक पहुंचा दिया है। वो इस बात की शहादत देते हैं कि हां हम इस बात के गवाह हैं कि आपने वो दीन पहुंचा दिया, हक के नसीहत अदा कर दिया और अमानत को हम तक पहुंचाने का हक अदा कर दिया। तो इसका मतलब यह है कि अब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अपने फर्ज की तकमील कर चुके हैं और खुदा का दीन मुकम्मल हो चुका है, यह दीन गालिब हो चुका है। यही वजह कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसी हज के दौरान बाज़ मकामात की भी ये बात इरशाद फरमाई, खुजू अन्नी मनासिकुकुम, मुझसे मनासिक हज सीख लो, हो सकता है कि यहां आइंदा हमारी मुलाकात ना हो सके। और ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी का आखिरी हज हज्जतुल वदा था। तो ये योम अरफा, इसकी अजमत और इसकी अहमियत, इस अरफा के मकाम पे और मैदान पे मुसलमान का और हाजियों का विर्द क्या होता है, कौन सा जिक्र होता है जो वो पढ़ते हैं, ला इलाहा इल्लल्लाह वहदहू ला शरीका लह लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन कदीर, खुदा की तौहीद का ऐलान। ये वो कलमा है जिसकी तालीम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दी है, और दिन भर हाजी खड़े होकर कयाम करके अल्लाह से गिरिया उजारी कर रहे हैं, उससे इल्तिजाएं कर रहे हैं, रो रहे हैं, गिड़गिड़ाए रहे हैं, अल्लाह से रहमत और बख्शिश तलब कर रहे हैं। और आज के दिन इस गिरिया उजारी को अल्लाह ने इतनी अहमियत दी है कि इसके लिए अल्लाह ताला ने नमाजों को अपने मकामात से हटा दिया। इन्ना सलात कानत अलल मोमिनीन किताब मौकूता, नमाज वक्त मकर्रा के अंदर अल्लाह ताला ने फर्ज की है, लेकिन आज के दिन अल्लाह तबारक व ताला ने जोर और असर को इकट्ठा कर दिया और मगरब और इशा को इकट्ठा कर दिया, ताकि दरमियान में पूरा दिन अल्लाह के बंदे अल्लाह तबारक व ताला से गिरिया और जारी करें, इल्तिजाएं करें, उससे अपने गुनाहों की बख्शिश तलब करें। इस दिन अल्लाह तबारक व ताला के जिक्र के लिए और दुआ के लिए खास कर दिया गया। तो यहां रबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो अहद बंदों से लिया और जो शहादत ली और जो उन्होंने गवाही दी, उसके बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि फल युबल्लिग शाहिदुल गायब, जो लोग यहां मौजूद हैं उन तक इस पैगाम को पहुंचाने की जिम्मेदारी अब उनके ऊपर आयद होती है जिन तक ये पैगाम नहीं पहुंचा है। यही वजह है कि इस हज्जतुल वदा के बाद सहाबाए कराम मशरक़ व मगरब शमाल व जनूब में फैल गए, अफ्रीका तक पहुंच गए, अल्लाह के दीन के गलबे के लिए, अल्लाह के दीन के पैगाम को पहुंचाने और फैलाने के लिए। तो अब उसके बाद ये पैगाम उनसे होता हुआ मुझ तक और आप तक पहुंचा है, आज की उम्मत मुसलमान तक पहुंचा है। अब ये बार हमारे कंधों पे है कि हम अल्लाह के दीन के इस पैगाम को अल्लाह के बंदों तक पहुंचाएं और गलबा दीन की जिद्दोजहद में इसी तरीके से कोशिश करें, मेहनत करें, अपना माल भी लगाएं, अपना वक्त भी लगाएं, जिस तरीके से हम हज के दौरान माल भी सर्फ करते हैं और जान भी खर्च करते हैं, अपनी सलाहियतों को भी लगाते हैं, इस तरीके से अल्लाह के दीन के गलबे के लिए जिद्दोजहद करना। यह मैदान अरफात, इसके बारे में बाद उलमा ये कहते हैं, बाद रवायात की रूह से ये वो मरकजी मुकाम है जहां से मैदान महशर का आगाज होगा। यहीं हमने एक दिन आकर अल्लाह तबारक व ताला के हुजूर अपनी जिंदगी के तमाम आमाल की जवाबदेही करनी है। तो ये मैदान अरफात कयामत के दिन अल्लाह ताला के सामने जवाबदेही का एहसास हमारे अंदर बेदार करता है। अगर वो एहसास बेदार नहीं होता और यहां से ये तसव्वुर लेकर हम नहीं जाते कि एक दिन यहां आकर मैंने अपने अल्लाह के यहां सामने अपनी जिंदगी के तमाम आमाल का हिसाब देना है, बताइए इस अजीम शान इबादत के जरिए से एक हाजी की जिंदगी में इनकलाब आना चाहिए या नहीं आना चाहिए? लेकिन नहीं आ रहा, इसलिए कि हम हज के मकसद को नहीं समझते। एक हज की क्या बात है, क्या नमाजों के मकसद को हम समझ रहे हैं, कुरान की तलावत के मकसद को हम हासिल कर रहे हैं, क्या रोजे के मकसद को हमने पा लिया? इबादत की रूह آج ان سے نکل چکی ہے۔ ضرورت اس بات کی ہے کہ تمام عبادات کے مقصد کو سمجھا جائے، اس روح کو اپنے اندر جذب کیا جائے، ان عبادات کے ذریعے سے خدا سے تعلق کو مضبوط کیا جائے۔ اس کے بعد واپس لوٹ کر حاجی مزدلفہ میں قیام کرتے ہیں، رات کو کچھ آرام کرتے ہیں اور وہاں اللہ کا ذکر کرتے ہیں، فذکر اللہ عند المشعر الحرام، ذکر و فکر کے اندر رات گزارتے ہیں، کچھ آرام کرتے ہیں تاکہ دوسرے دن کے لیے پھر اللہ کی راہ میں تازہ دم ہو کر جدوجہد کریں۔ 10 تاریخ کو، جس کو نبی کریم صلی اللہ علیہ وسلم نے یوم الحج الاکبر قرار دیا ہے کہ آج کا دن حج اکبر کا دن ہے، یوم النہر کو حج اکبر کا دن رسول اللہ صلی اللہ علیہ وسلم نے قرار دیا۔ اس دن حاجی منا میں پہنچ کر جمرۃ العقبہ پہ 7 کنکریاں ایک ایک کنکری کر کے پھینکتے ہیں، اور جب کنکریاں پھینکتے ہیں تو اب اس کے ساتھ ہی وہ تلبیہ لبیک اللہم لبیک یہ موقوف ہو جاتی ہے، یہ ذکر ختم ہو جاتا ہے۔ اب یہاں سے ایک دوسرا ذکر شروع ہو رہا ہے، اللہ اکبر، یہ کلمہ پکارتا ہے آدمی اور ایک چھوٹی سی کنکری جمرے کے اوپر پھینکتا ہے۔ یوں سمجھ لیجئے کہ بندہ لبیک لبیک پکارتا ہوا آیا ہے، اللہ میں حاضر ہوں، اللہ میں حاضر ہوں، اور اب گویا کہ وہ میدان جہاد میں آ گیا ہے کہ اب یہاں طاغوت کے ساتھ اس کی عملی کشمکش شروع ہو گئی ہے، اور اب اس نے نعرہ تکبیر بلند کر کے اللہ تبارک و تعالیٰ کے کبریائی کے اعلان کے ساتھ شیطان کے خلاف جہاد شروع کر دیا ہے۔ اللہ اکبر، اللہ سب سے بڑا ہے، اللہ کے سوا میں کسی کی بڑائی کو تسلیم نہیں کرتا۔ اس کا مطلب یہ ہے کہ یہاں سے واپس لوٹ کر اسے اس بات کا درس لے کر جانا چاہیے، اس کا بات چیز کا عزم لے کر جانا چاہیے، یہ تعلیم و تربیت حاصل کر کے جانا چاہیے کہ اب تمام طاغوتی طاقتوں کے خلاف میں عملاً جہاد کروں گا۔ لیکن ایسا نہیں ہو رہا۔ اگر لاکھوں فرزندان توحید یہ تعلیم و تربیت لے کر واپس لوٹیں کہ اب اللہ تعالیٰ کی حاکمیت میں جو کوئی شریک بنے گا، جو خدا کے مقابلے میں بڑا بنے گا، جو خدا کے قانون کی جگہ اپنا قانون چلائے گا، میں اس کے خلاف اسی طرح سے جہاد کروں گا جہاں جیسا میں یہاں علامتی طور پر شیطان کی طرف کنکری پھینک کر جہاد کا اعلان کر رہا ہوں۔ اللہ اکبر، اللہ بڑا ہے، پھر میں اور کسی کی بڑائی کیسے تسلیم کروں گا؟ اس کے بعد ہم یہ دیکھتے ہیں کہ لوگ واپس لوٹتے ہیں اور جا کر جانور ذبح کرتے ہیں، جانور کے گلے پہ چھری چلاتے ہیں۔ یہ قربانی کس چیز کی علامت ہے؟ وہی سیدنا اسماعیل علیہ السلام، جب اللہ تبارک و تعالیٰ کے حکم سے ابراہیم علیہ السلام نے ان کو زمین پہ لٹا دیا اور ان کے گلے پہ حلق پہ چھری پھیر دی، اللہ تبارک و تعالیٰ نے جنت سے ایک مینڈا بھیج دیا۔ اس علامت کے طور پر اللہ تعالیٰ نے قیامت تک آنے والے حاجیوں اور پوری دنیا کے مسلمانوں کو قربانی کا حکم دیا۔ قربانی کیا چیز ہے؟ قربانی اس بات کی علامت ہے کہ اللہ تبارک و تعالیٰ کی راہ میں جانور قربانی کر کے اس بات کا عہد کر رہا ہوں کہ اگر اسماعیل علیہ السلام کی طرح مجھے اپنی جان بھی اللہ کی راہ میں پیش کرنا پڑے تو اسے کروں گا۔ اور جان آدمی کو اللہ کی راہ میں اس دنیا میں کہاں پیش کرنی پڑتی ہے؟ اعلائے کلمۃ اللہ کے لیے جہاد اور قتال فی سبیل اللہ میں آدمی اپنی جان پیش کرتا ہے۔ اب آج دنیا کے اندر خدا کا دین مغلوب ہے یا نہیں؟ غالب نہیں ہے نا، مغلوب ہے۔ تو ہم مسلمانوں پر یہ جہاد عملاً فرض نہیں ہو گیا ہے کہ ہم یہاں جانور کی قربانی تو کر رہے ہیں لیکن اللہ کے دین کی خاطر اپنا مال اور جان قربان کرنے کے لیے کوئی جذبہ دلوں کے اندر لے کر واپس نہیں لوٹ رہے۔ ضرورت اس بات کی ہے کہ ہم ایک کام اور بھی کریں، جانور کے گلے پہ چھری چلانے کے ساتھ ساتھ خواہشات نفس کو بھی ذبح کر ڈالیں۔ اگر وہ نہیں ذبح کریں گے تو کوئی مقصد نہیں ہے قربانی کرنے کا۔ اور پھر یہاں سے یہ جذبہ لے کر واپس لوٹیں کہ اللہ تبارک و تعالی جہاں کہیں مجھے پکارے گا میں لبیک کہتا ہوا حاضر ہو جاؤں گا، اور اللہ کی راہ میں جو چیز بھی قربان کرنی پڑے گی میں اسے پیش کر دوں گا۔ اس کے بعد حاجی سر کے بال منڈواتے ہیں، حلق کرواتے ہیں، حلق افضل ہے۔ سر کے بال منڈوانا روایات سے پتہ چلتا ہے کہ جاہلیت کے دور میں سر کے بال منڈوانا اس بات کی علامت ہوتی تھی کہ جو لوگ غلامی سے آزادی حاصل کر لیتے تھے، جن کو غلام بنانے کے بعد آزاد کر لیا جاتا تھا، تو وہ غلامی سے آزادی حاصل کرنے والا آدمی سر کے بال منڈواتا تھا اس علامت کے طور پر کہ اب میں آزاد ہو گیا ہوں۔ تو اس کا مطلب یہ ہے کہ جب ہم سر کے بال منڈوائیں تو اب ہم آزاد ہو گئے ہیں۔ ख्वाहिशात की गुलामी से आज़ादी हासिल कर लें, झूठे रस्म और रवाज से गैर इस्लामी रस्म और रवाज की गुलामी से आज़ादी हासिल कर लें, और गैर इस्लामी निज़ाम ज़िंदगी से अगर आज़ादी हासिल करने का कोई अज़्म और इरादा दिल और दिमाग के अंदर पैदा नहीं हुआ तो सर मुंडवाना महज एक रस्म तो अदा हो जाएगी, लेकिन इस सर से नीचे इसके अंदर जो दिमाग है उस दिमाग के अंदर सोच और फिक्र के जाविये अगर दुरुस्त ना हुए तो बाल उतार कर फेंकने से कोई मकसद हासिल नहीं होगा मेरे भाई। तो ये सर मुंडवाना इस बात की अलामत है कि एक बंदा ए मोमिन कभी गुलामी की जिंदगी के ऊपर राजी नहीं हो सकता, लेकिन आज हम ये देख रहे हैं कि पूरी दुनिया में उम्मत मुसलमान गुलामाना जिंदगी बसर कर रही है, गैरुल्लाह की गुलाम बनी हुई है, अल्लाह ताला की गुलाम नहीं है। तो यहां से ये जज्बा लेकर हम वापस लौटें कि हमने जुल्म और जबर के निजाम के खिलाफ जहां खुदा की हाकमियत पे गासमाना लोगों ने कब्जा जमा रखा है, हम उसके खात्मे के लिए मिलकर इज्तमाई जिद्दोजहद करेंगे जिस तरह यहां मिलकर इज्तमाई तौर पर मना सके हज अदा कर रहे थे। उसके बाद जो आखिरी बात आपके सामने गुजारिश करना चाहता हूं, चूंकि वक्त खत्म हो गया है, वो ये कि जब हम सफर हज की गर्ज से घरबार छोड़ें तो गुनाहों, बुरी आदतों, बुरे दोस्तों, बुरी मजलसों और महफलों और बुरे कामों को भी छोड़ने का आज़म करें। सफ़र की मंजिलों को तय करते हुए कुर्ब इलाही की मनाजिल भी तय करें ताकि सफ़र महज सफ़र ही न रहे बल्कि अल्लाह की रजा और उसकी खुशनुदी का ज़रिया भी बन जाए। एहराम को पहनते वक्त मौक के वक्त को ज़रूर याद रखें और बंदगी रब और एतात रसूल की चादर ओढ़ना उससे मराद लें। यह समझें कि अब मैंने अल्लाह की बंदगी और गुलामी और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत की चादर अपने ऊपर डाल ली है, और उसके साथ बैतुल्लाह का तवाफ करते वक्त रब्बे कायनात के जलाल और जमाल और उसकी अजमत और कमाल का तसव्वुर भी दिलो दिमाग के अंदर बैठाएं। सफा और मरवा की सही करते हुए हम अल्लाह की राह में खुदा के दीन के गलबे के लिए जिद्दोजहद का दर्स लेकर वापस जाएं। अरफात के मैदान में अल्लाह से गिरिया उजारी करते वक्त मैदान हशर, असाब कताब, पुलसरात और मीज़ान को भी याद रखें। रमी जमरात शैतान की एतात को छोड़ने का अज़म है, इस अज़म को लेकर यहाँ से वापस लौटें, और कुर्बानी करते वक्त ख्वाहिशात की परस्तश से निजात हासिल करने की कोशिश करें और अपनी नीयतों के अंदर खलूस पैदा करें, और सर के बाल जब मुड़वाएं तो अपनी सोच और फिक्र के जावियों को भी दुरुस्त करने की कोशिश करें, और गुलामी की तमाम अलामात के खिलाफ अमली जहाद का अज़्म लेकर लौटें। और जब हम लब्बैक लब्बैक पुकारते हैं तो इससे ये तालीम और तरबियत हासिल करें कि खुदा के दीन के गलबे के लिए उसके सिपाही की हैसियत से जहाँ मुझे पुकारा जाएगा मैं अपना वक्त, अपना जान, अपनी माल, अपनी सलाहियतें लेकर हाजिर हो जाऊंगा। इन न सलाती व नुसुकी व मखियाया व ममाती लिल्लाह रब्बिल आलमीन, कहो, इस बात का ऐलान करो, मेरी नमाज, मेरी कुर्बानी, मेरा जीना और मेरा मरना अल्लाह रब्बुल आलमीन के लिए है। व आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला नबीना।